इल्म दी सीखना है हम हद से लहद तक, देखो गफलत से बचना जिंदगी की सरहद तक।
الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ بزرگوں کے مدنی چینل کا پروگرام دیکھ رہے ہیں فیضان شریعت۔ الحمدللہ اس میں مختلف عنوانات کے تحت گفتگو ہوتی ہے۔ ایک بہت اہم ترین پہلو ہے انسان کی زندگی کا کہ انسان نکاح کرتا ہے۔ اللہ تبارک و تعالیٰ نے قرآن مجید فرقان حمید میں نکاح کرنے کے بارے میں ارشاد فرمایا، نبی رحمت شفیع امت صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے نکاح کی ترغیب ارشاد فرمائی۔ انشاءاللہ الکریم آج کے اس پروگرام کے اندر ہم اس پہلو کے اوپر گفتگو کریں گے۔ پروگرام میں الحمدللہ ہمارے ساتھ دارالعلوم اہل سنت کے مفتی صاحب ہوتے ہیں۔ اس دفعہ جو ہمارے ساتھ مفتی صاحب تشریف فرما ہیں وہ ہیں مفتی محمد سجاد حسین عطاری مدنی صاحب۔ انشاءاللہ الکریم ہمارے اسلامی بھائیوں کی نکاح کی رسومات کے حوالے سے جو ہے وہ سوالات ہوں گے، انشاءاللہ الکریم مفتی صاحب اس کے جوابات عطا فرمائیں گے۔ اللہ تبارک و تعالی ہمیں اول تا آخر اس پروگرام کو دیکھنے کی توفیق عطا فرمائے۔ آئیے بڑھتے ہیں سوالات کی طرف۔
میرا سوال یہ ہے مقصی صاحب، مہندی کی رسم شرن کیسی ہے؟
جی مہندی کے بارے میں فرمائیے۔
مہندی کی جو رسم ہے اگر اس میں کوئی غیر شرعی بات نہ ہو،
جی
یعنی نہ تو ڈھول ہو، نہ ناچ گانا ہو، نہ بے پردگی ہو، نہ مردوں اور عورتوں کا اختلاط ہو،
صحیح،
یہ سارے کام نہ ہوں تو فی نفس ہی مہندی لگانے میں تو کوئی حرج نہیں، بلکہ خواتین کو مہندی لگانے کی ترغیب دی گئی ہے کہ وہ اپنے ہاتھوں کو رنگیں،
ٹھیک ہے،
تاکہ ان کے ہاتھ مردوں کے ہاتھ سے ممتاز ہو جائیں، جدا ہو جائیں،
ٹھیک ہے۔
تو فی نفس ہی مہندی لگانا اور مہندی سے زینت اختیار کرنا یہ عورت کے لیے نہ صرف جائز ہے بلکہ اس کی ترغیب ہے،
ٹھیک ہے۔
لیکن جو مہندی کا ایک باقاعدہ فنکشن اور ایک باقاعدہ رسم اور ایک باقاعدہ ایونٹ آ گیا ہے،
جی،
اور اس ایونٹ میں جو غیر شرعی چیزیں آ گئی ہیں،
ٹھیک ہے،
تو اس اعتبار سے اس رسم کو ناجائز کہتے ہیں کہ اس میں ناجائز باتیں شامل ہو گئی ہیں۔ مہندی لگانا ناجائز نہیں ہے، لیکن مہندی کی رسم کے طور پر جو فنکشن کیے جاتے ہیں اور اس میں ناجائز معاملات کیے جاتے ہیں وہ سراسر ناجائز ہیں، وہ سراسر گناہ ہے۔ اب دیکھیں نا کہ اب یہ ہے کہ لڑکے والوں کے گھر سے جو ہے نا جیسے بارات جاتی ہے تو مہندی بھی اسی طرح جا رہی ہے، بے پردہ خواتین جو ہے وہ گلیوں میں روڈوں پر تالیاں بجاتے ہوئے گانے گاتے ہوئے، حالانکہ خاتون کی آواز بھی عورت ہے، یعنی آواز کا بھی پردہ ہے،
جی،
تو اب وہ بے پردہ خواتین جو ہے وہ مہندی کا تھال لے کر جناب وہاں جا رہی ہیں، تو یہ بے پردگی کے ساتھ جانا، اچھا اسی طرح جو ہے وہ ڈھولک پہ جو ہے وہ گانے گائے جا رہے ہیں، گانے بھی پھر وہ جو ہے وہ فسکیہ ایسے کلمات کہ جو جذبات کو ابھارنے والے ہوں، یعنی ایسے کہ جو کسی بندہ جو ہے وہ اپنے محرم کے سامنے نہ بول سکے، تو اس طرح کی جو چیزیں ہیں یہ ناجائز ہے۔ پھر وہاں جو ہے وہ بعض قوموں میں تو یہ بھی ہے کہ جیسے خواتین جو ہے وہ وہاں دلہن کو مہندی لگانے جاتی ہیں، تو پھر جو ہے وہ باقاعدہ مردوں میں بھی مہندی کا ایونٹ ہوتا ہے کہ دولہے کو بھی مہندی لگائی جاتی ہے، حالانکہ مرد کو مہندی لگانا جائز ہی نہیں ہے، تو وہ کسی انگلی پر لگا دیتے ہیں، کہتے ہیں کہ بس نشان کے طور پر لگا دے، تب بھی جائز نہیں ہے، تو مرد کا لگانا بھی جائز نہیں ہے، خواتین کا مہندی لگانا جائز ہے، لیکن اس ایونٹ کے اوپر جو پوری پوری رات دھما چوکڑی ہوتی ہے اور جو ہے وہ عجیب و غریب قسم کی خرافات ہوتی ہیں، تو یہ ساری چیزیں ناجائز ہیں اور ان سے ہر مسلمان کو بچنا ضروری ہے کہ آپ ایک سنت والا معاملہ ادا کرنے جا رہے ہیں، یعنی کسی سے پوچھیں کیا کر رہے ہیں، سنت نکاح کر رہا ہوں۔ بھائی سنت نکاح تو کر رہے ہیں، لیکن اس سنت کی ادائیگی क्या इस तरीके से करेंगे, नाजायज तरीके से करेंगे। तो ये कौन सी बात हुई कि निकाह को तो आपने सुन्नत कहकर बड़े खुश हैं, और उससे पहले जो सुन्नतों का खून कर रहे हैं, शरीयत का खून कर रहे हैं, तो उन तमाम चीज़ों से जो है वो बचना ज़रूरी है।
अच्छा मुफ्ती साहब, इसमें ये भी देखा गया है कि टलते नहीं हैं, अगर ये बात यूं कह दी जाए कि भाई मेहंदी की रस्म करनी ही नहीं है, तो शायद ख़ानदान में, मतलब अगर दूल्हा मना कर दे या दुल्हन मना कर दे, तो ख़ानदान में एक कोहराम किसी कैफियत बच जाएगी, अरे भाई ये कौन सी बात कर दी कि भाई मेहंदी नहीं होगी, मेहंदी के बगैर कैसे शादी हो जाएगी।
हमने कब मना किया कि मेहंदी नहीं करें?
तो
हम भी मना नहीं कर रहे, हम ये कह रहे हैं कि मेहंदी लगाना जायज़ है,
सही है,
लेकिन मेहंदी में जो नाजायज बातें हैं
ठीक है, ठीक है,
उनसे बचना जरूरी
सही
है,
है।
मेहंदी की रस्म, ये रस्म है,
ठीक है,
शरीयत का हुक्म नहीं है,
सही है,
लेकिन वो रस्म जो शरीयत के खिलाफ ना हो,
सही,
क्योंकि इसका दारोमदार लोगों के उर्फ पर होता है,
उर्फ के ऊपर, ठीक
तो
है।
उर्फ में ऐसा काम जो रायज है लोगों के दरमियान, उसमें शरीय एतबार से कोई नाजायज बात नहीं है,
अल्लाह,
तो उस रस्म की अदायगी में कोई हर्ज नहीं है,
ठीक है।
तो हम जो इस वक्त मेहंदी की रस्म एक मजमुआ बन चुकी है नजायज कामों का, तो हम उन नजायज कामों से मना कर रहे हैं। वो तो मैंने पहले अर्ज किया कि मेहंदी लगाना बिल्कुल जायज है, और ख्वातीन जाएं बापर्दा होकर जाएं, बगैर ढोल बजाए, बगैर कुछ गाना गाए, दुल्हन को मेहंदी लगा कर आ जाए, खुद भी लगाएं, बच्चियों को भी लगाएं, इसमें कोई गैर शरी बात नहीं है।
अच्छा, इसमें माशाअल्लाह ताला मैंने देखा है कि दावत इस्लामी के दीनी माहौल की बरकत से ये मजहबी घराने हैं, तो इसमें वो मेहंदी की रस्म के तौर पर एक नाम तो रख दी, तकरीब रख दी जाती है, और उसके अंदर देखा है कि इज्तिमाई ज़िक्र नात का सिलसिला हो रहा होता है। ये एक अच्छा मेरे ख्याल अमल है कि उसी इवेंट को, उसी खाने को, उसी सब चीज़ों को जो है वो मैनेज कर लिया गया, और उसमें इज्तिमाई ज़िक्र नात का अहतमाम कर लिया गया।
आपको एक निकाह की नेमत मुयस्सर आ रही है
जी,
जो निकाह कर रहे हैं उनको निकाह की नेमत मुयस्सर आई, और जो ख़ानदान वाले उनको खुशी मुयस्सर है,
सही।
तो अब इस बेहतरीन खुशी के मौके पर, इस नेमत के मौके पर अल्लाह पाक का शुक्र अदा करना चाहिए, या वो काम करने चाहिए कि जो अल्लाह पाक की नाराज़गी वाले काम? तो अकल का तकाजा तो ये है कि ऐसे खुशी के मौके पर, नेमत मिलने के मौके पर अल्लाह पाक का शुक्र अदा करना चाहिए। तो ये जो है वो शुक्र वाला जज्बा, नात खानी और बयान, और फिर उसके बाद दुल्हन को मेहंदी लगा ले, तो इसमें कोई हर्ज नहीं है, बिल्कुल जायज़ मामला है।
ठीक है, बस देख लें कि शरीयत मुतहरा ने जितनी इजाज़त दी है भाई, उस इजाज़त को देखते हुए उतना ही काम कर लिया जाए, इस अंदाज़ को अपना लिया जाए कि अल्लाह को राज़ी करने वाला काम हो, उसके हबीब अलैहिस्सलाम को राज़ी करने वाला काम हो, तो इंशाअल्लाहुल करीम जो निकाह करने आगे जा रहे हैं, तो उसके अंदर अल्लाह तबारक तआला बरकतें अता फरमा देगा। तो हमने मंगनी के ऊपर डिस्कशन की है, और फिर ढोलकी की बात भी इसके अंदर हो गई है, बाज़ों के देखा है ख़ानदान के अंदर बाकायदा कई कई दिन तक ढोलकी चलती है, ख़ानदान की औरतें आगे पीछे जाकर घर के अंदर जो ढोलकी चलाती हैं, मर्द के यहाँ भी ढोलकी होती है, औरत के यहाँ भी ढोलकियों का सिलसिला होता है। तो मुफ्ती साहब ने बता दिया कि भाई ये जो गैर शरी मामलात हैं ना, इनको अपने इस हमने निकाह वाले मामले से इसको निकालना है।
ये जो आप फरमा रहे हैं ना कि वो आमतौर पर ये होता है कि जब किसी के यहाँ शादी होती है तो ख़वातीन आमतौर पर 10-15 दिन पहले मोहल्ले में बोल कर आ जाती हैं कि भाई अब रात को ये इस तरह का इवेंट होगा, तो वो पहले से दूल्हा वालों के घर में जो है वो शुरू हो जाता है।
सही।
तो उसमें भी वही है कि अगर जायज़ बातें हैं, जायज़ कलाम हैं, नातें पढ़ी जाएं, और ख़वातीन पढ़ रही हैं, तो घर में आवाज़ रहे, गैर महारम तक ना पहुँचे, तो इसमें तो कोई हर्ज नहीं है। लेकिन वो जो ढोलकी है या इस तरह के मामलात हैं, देखिए हदीस पाक में आया
जी
कि दो आवाज़ें मलऊन हैं, अल्लाह तबारक व ताला को सख्त नापसंद है
जी,
और उन पर लानत की गई है।
अल्लाह।
एक खुशी के मौके पर ढोल की आवाज़
जी,
और दूसरा गम के मौके पर रोने की आवाज़, ये दो आवाज़ें अल्लाह तबारक व ताला को नापसंद है। तो अब खुशी के मौके पर ये जो ढोल और गाने बाजे की आवाज़, तो ये अल्लाह पाक को नापसंद है, बल्कि मलऊन के अल्फाज हैं कि इन पर लानत की गई है, इन दो आवाज़ों पर। तो अब ये खुशी के लोग तो यानी कि ढोल बजाने का जवाज़ ही इसी को بناتے ہیں خوشی کو، بھائی خوشی کا موقع ہے تو کیا ہم یہ نہیں کریں ایسا، تو پھر کب کریں گے؟ تو خوشی کے موقع پر اللہ پاک کا شکر ادا کریں بھائی، خوشی کے موقع پر اللہ پاک کی نافرمانی اور وہ کام کہ جس کو خود حدیث پاک میں ملعون فرمایا گیا، ناپسند فرمایا گیا، تو وہ کام کیوں کر رہے ہیں آپ؟
اچھا آپ نے رونے کا بھی فرمایا نا کہ حدیث پاک میں غم کے موقع پر رونا، تو رونا تو انسان کو آ جاتا ہے، تھوڑا سا اس کو وضاحت۔
غم کے موقع پر جو رونا ہے اس سے مراد جو ہے وہ دھاڑ فریاد کرنا، وا ویلا کرنا، یہ اس طرح کا جو رونا ہے،
نوحہ اور یہ
جی نوحہ کرنا، اس کو ملعون کہا گیا۔ باقی اگر غم کے موقع پر خود سے دل بھر آیا، آنسو نکل آئے، یہ تو رحمت کا رونا ہے۔
سبحان اللہ،
نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے شہزادے کے وصال پر، حضرت ابراہیم کے وصال پر، حضور صلی اللہ تعالیٰ علیہ وسلم کی آنکھوں سے آنسو روا تھے، تو کسی صحابی نے عرض کی کہ یا رسول اللہ کیا آپ بھی رو رہے ہیں؟ تو اس موقع پر غالباً سرکار نے یہ ارشاد فرمایا کہ یہ تو رحمت کا رونا ہے، یعنی یہ جو آنسو نکل رہے ہیں یہ رحمت کا رونا ہے، اور وہ جس آواز کا ذکر کیا جا رہا ہے وہ آواز ہے کہ جو نوحہ کرنے والی آواز ہو۔ غم کے موقع پر بندہ اپنے منہ پر، جسم پر چماٹے مارے، نوحہ کرے کہ ہائے یہ کیا ہو گیا، یہ آواز جو ہے یہ ملعون ہے۔
صحیح، مطلب کہنے کے وہ جو بین کرتے ہیں اور اس طرح کے غیر شرعی آوازیں لگا لگا کر قصدن ایسے معاملات کیے جاتے ہیں تو اس کی ممانعت ہے۔ ڈسکشن ہماری ہوئی، ڈھولکی کا ٹاپک بھی اس میں کور ہو گیا، پھر ہم نے مہندی کے اوپر بھی ڈسکشن کر لی، کچھ اور سوالات بھی ہیں اسی شادی بیاہ کی رسومات کے حوالے سے، آئیے وہ سنتے ہیں۔
مفتی صاحب سے میرا سوال ہے، دہیج لینا اور دینا کیسا ہے؟
جی مفتی صاحب، جہیز یہ بھی شادی سے سنت نکاح کی تقریب عمومی طور پہ جو ہوتی ہے ہمارے یہاں، وہ مہندی کے بعد اگلے دن بارات، پھر اسی میں نکاح کا سلسلہ ہوتا ہے، تو یہ جہیز کی تیاری، جہیز کا اہتمام، یہ اس سے پہلے گیا آتا ہے۔ اس میں ہمارے یہاں کیا ہے کہ بعض تو وہ جہیز کو لعنت ہی کہہ دیتے ہیں اور بعض اس کے اوپر بہت زیادہ اہتمام کرتے ہیں، تو کیا دین اسلام ہماری رہنمائی کرتا ہے؟
دیکھیں جہیز وہ سامان ہے کہ جو لڑکی والوں کی طرف سے
جی
لڑکی کو جو سامان اور جو تحائف دیے جاتے ہیں
جی،
یہ جہیز کہلاتا ہے۔
ٹھیک ہے،
تو یہ اس کو لعنت کہنا بھی جائز نہیں ہے۔
ٹھیک ہے
کہ یوں سامان دینا، تو والدین کا اپنی خوشی سے، اپنی رضا مندی
جی
سے
جی
اپنی بچی کے استعمال کی چیزیں دینا کہ ہماری بچی جو ہے وہ اپنے گھر میں جا رہی ہے
جی،
تو اس کے لیے جو ہے وہ چیزوں کے استعمال میں سہولت رہے، کسی چیز کی محتاج نہ ہو،
ٹھیک ہے،
تو اپنی خوشی سے دینے میں تو اصلاً کوئی حرج ہی نہیں ہے۔ اور یہ جو معاملہ حقیقت میں شروع بھی جو ہے وہ اسی بات سے ہوا کہ ضرورت کی چیز جو ہے وہ نکاح کے وقت پر دی جاتی ہے، اور یہ دینا سنت ہے۔
اچھا،
نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے سیدہ کائنات حضرت فاطمہ الزہرا رضی اللہ تعالی عنہا کا جب نکاح فرمایا
جی
تو حضور صلی اللہ تعالی علیہ وسلم نے جو ہے وہ ایک چارپائی دی، بان والی چارپائی دی، ایک جو ہے وہ کمبل دیا، چادر دی، اور ایک گدا تھا جس کے اندر ازخر گھاس یا کھجور کی چھال بھری ہوئی تھی، ایک مشکیزہ تھا، دو مٹی کے گھڑے تھے۔ تو یہ نبی کریم صلی اللہ تعالی وسلم نے اپنی شہزادی کو یہ عنایت فرمایا، تو یہ ساری ضرورت کی چیزیں ہیں۔
ٹھیک ہے،
تو والدین جو ضرورت کی چیزیں دیتے ہیں تو اسی کو ہمارے معاشرے میں جہیز کہا جاتا ہے۔
ٹھیک ہے،
تو یہ فی نفسے دینے میں شرن تو کوئی حرج نہیں ہے۔ یہ تو جائز پہلو ہے کہ اپنی خوشی سے دیا، ضرورت کے لیے دیا، یا ضرورت سے زائد بھی دیا تو جائز ہے۔
ٹھیک ہے،
اس کا ناجائز پہلو یہ ہے کہ ہمارے معاشرے میں
جی
لڑکے والوں کی طرف سے ڈیمانڈ کی جاتی
اللہ
ہے کہ اپنی بچی کو فلاں چیز بھی دے کر بھیجنا، فلاں بھی چیز جو ہے وہ اس کو جہیز میں دینا، بلکہ بعض جگہوں پر تو لڑکے والوں کی طرف سے باقاعدہ فہرست جاتی ہے۔ بعض جگہوں پر پہلے لڑکے والے بیٹھ کر طے کرتے ہیں کہ یہ ہمیں چاہیے۔ تو یہ جو فرمائشی اور یہ جو اس طرح کا معاملہ ہے یہ تو سراسر ناجائز ہے
اللہ،
اور یہ رشوت ہے کہ یعنی لڑکی والا اپنی لڑکی کو آپ کے گھر میں خوش اور سکھی دیکھنے کے لیے اس کو اتنا سامان لڑکے کو دینا پڑے گا۔ اب شرعی اعتبار سے دیکھیں تو یہ رشوت ہے، اور اس کو اگر دوسرے الفاظ میں کہیں تو وہ ہڈی ڈالنے والی بات ہے.
اللہ
کہ وہ بھوکے آدمی کو ہڈی ڈلے گی تو یہ اس کی بیٹی کو خوش رکھے گا. اچھا اس میں اتنا معاشرتی طور پر یعنی یہ اتنا یہ معاملہ ہو چکا ہے, لوگ کہتے تو ہیں یہ لعنت ہے حقیقت میں, جس کو لعنت کہا جاتا ہے یہ لعنت ہے کہ آپ طلب کر رہے ہیں کہ یہ والی چیزیں لیں. اور یہاں تک کہ بعض جگہوں پر تو اس طرح سننے میں آیا اور باقاعدہ خبروں میں سوشل میڈیا پر یہ چیزیں آئیں کہ بھائی جہیز میں کار کا مطالبہ کیا تھا نہیں دیا تو قتل و غارت گری تک ہو جاتی ہے, معاذ اللہ طلاقیں ہو جاتی ہیں کہ آپ اپنے گھر چلی جائیں, ہم نے آپ کو یہ بولا تھا آپ کو لے ہی نہیں ہیں. یا پھر یہ ہے کہ لڑکی کو تانے دیے جاتے ہیں کہ اٹھ کر آ گئی یہ چیز تو لے ہی نہیں ہے, تو وہ کیا جھونپڑی میں آ رہی تھی, آپ کیا پہلے کھاتے پیتے نہیں تھے, سوتے نہیں تھے, آپ گھر میں کچھ استعمال نہیں کرتے تھے, آپ ساری یعنی کہ اتنا آپ نے عرصہ گزر گیا یعنی جس سے شادی ہو رہی ہے ظاہر ہے وہ نوجوان ہی آدمی ہوگا, تو آپ نے بچے اسی انتظار میں جوان کیے اپنے لڑکوں کو کہ دوسروں کی لڑکیاں آئیں گی اور آپ کے گھر میں سامان لے کر آئیں گی.
اللہ,
تو یہ جو طریقہ کار ہے یہ بہت غلط طریقہ کار ہے, ناجائز ہے. اور آپ یعنی انسان ان باتوں کو اگر سوچے
جی
تو پھر تصور آتا ہے کہ کتنا گھٹیا پن ہے کہ انسان کتنا نیچے گر جاتا ہے اس طرح کے معاملات میں, اور اس کو جو ہے وہ یہ کہتا ہے کہ یہ تو چلتا ہے, یہ تو رواج چل رہا ہے. تو یہ جو معاملہ ہے جہیز کا یہ ناجائز ہے. اور تیسرا پہلو یہ ہے کہ جو والدین دیتے ہیں
جی
تو ان کو بھی نمود و نمائش اور دکھاوا نہیں کرنا چاہیے. اپنی بیٹی کو دینا ہے نا تو چپکے سے اس کے گھر میں جا کر رکھ دو,
ٹھیک ہے,
اور یا اس کو جو ہے وہ بعد میں دے دو. آپ اگر اس کی نمود و نمائش کریں گے,
اللہ,
جیسے بعض جگہوں پر تو ایسا ہوتا ہے کہ باقاعدہ دکھایا اور سنایا اور بتایا جاتا ہے کہ یہ واشنگ مشین فلاں نے دی ہے, یہ والی چیز فلاں نے دی ہے, فریج فلاں نے لا کر دیا ہے, یہ ماموں نے دیا ہے, یہ چاچو نے دیا ہے, تو اس طرح کی چیزیں. اور پھر والدین کی اگرچہ یہ خواہش ہوتی ہے کہ ہم اپنی بچی کو ہر چیز دیں, دیں آپ, لیکن دینے کا کیا یہی موقع ہے کہ آپ جو ہے وہ لوگوں کو نمود و نمائش کر کے یہ بتا کر یہ دکھا کر کہ جی ہم نے اتنا دیا ہے, تو یہ طریقہ کار صحیح نہیں ہے. اس کی وجہ سے معاشرے پر برا اثر یہ پڑ رہا ہے کہ پھر ہر بچی کی خواہش ہوتی ہے کہ جس طرح اس کو ملا ہے مجھے بھی اسی طرح ملے, تو وہ پھر اپنے والدین سے ڈیمانڈ کرتی ہیں. پھر اسی ڈیمانڈ کی وجہ سے کہ جب تک وہ سارا جہیز پورا نہیں ہوگا اس وقت تک شادی نہیں ہوگی, اور وہ پھر اس وجہ سے شادی کا نہ ہونا تو یہ پھر بے راہ روی کا جو ہے وہ معاملہ ہو جاتا ہے. پھر دیکھیں نا والدین کب سے جہیز بچیوں کا جو ہے وہ بنانا شروع کر دیتے ہیں کہ بھی بچی کی شادی کرنی ہے, بڑے بوڑھے بھی نصیحت کرتے ہیں کہ تمہاری اتنی بچیاں ہیں شادیاں کرنی ہیں تو ابھی سے اکٹھا کرنا شروع کر دیں. تو یہ جو ہے کہ اکٹھا ابھی سے کرنا شروع کر دیں اور کسی کو پابند کرنا, تو یہ درست نہیں ہے. اور بندہ ساری زندگی جہیز ہی جمع کرتا رہے,
اللہ,
اور پھر اس کو یہ افسوس ہوتا رہے کہ میرے ہاں بچی کی ولادت ہی کیوں ہوئی. پھر اسی لیے تو معاشرے میں بچی کو معاذ اللہ برا بھی سمجھا جاتا ہے, حالانکہ بیٹیاں رحمت ہیں اللہ پاک کی. اچھا نکاح بھی اللہ پاک کی نعمت ہے, رحمت ہے, تو ان ساری چیزوں کو زحمت تو ہم نے خود بنا دیا, شریعت نے تو ایسا کوئی حکم نہیں دیا. ہمارے آقا کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ضروریات زندگی کی چیزیں اپنی صاحبزادی کو دے کر بتا دیا کہ جو تمہارے پاس ضرورت کی چیز ہے وہ جو دے سکتے ہو وہ دے دو, بس یہی ہے. باقی کوئی اصل تو نکاح ہے نہ, یہ دینا لازم ہے. بلکہ اب جن کے نکاح میں آئی ہے
جی
کھانا پینا رہائش دینا جی, تو ان کے اوپر لازم ہے.
اللہ, بس مفتی صاحب نے جو ارشاد فرمایا نا, دیکھیں ایک قاعدہ بتا دیا کہ ضرورت کی چیزیں جو اپنی بیٹی کو دے دی جائیں, اب وہ نام ورڈنگ قرآن و حدیث میں جہیز کی نہیں آئی, ضرورت کی اشیاء جو ہیں وہ دے دی جائیں, اور یہی اگر یہ اس کو جہیز کا نام بھی دیا جاتا ہے تو کوئی منع نہیں ہے, لیکن ضرورت کی چیزیں ہیں وہ دے دی جائیں, اس پہ بھی نمود و نمائش کا معاملہ نہ کیا جائے, اس سے اپنے آپ کو بچایا جائے. اچھا مفتی صاحب, جہاں ہمارے معاشرے کے اندر اگر ہم فی زمانہ دیکھیں ایجوکیشن جو تعلیم ہے اس کے اوپر بھی خرچہ بہت بڑھتا چلا جا رہا ہے, ایسا بھی ہوتا ہے کہ یوں ڈیمانڈ کر دی جاتی ہے، یہ سمجھ لیں کہ سوال ایک ہے، اس میں مختلف چیزیں شامل ہو جاتی ہیں۔ بچہ تعلیم حاصل کر رہا ہے، لڑکی والوں سے، ان کے والدین سے یہ ڈیمانڈ رکھی جاتی ہے، جو ہونے والا شوہر ہے آپ کی بچی کا، تو اس کی فیس کا اہتمام کر دیا جائے، اس کو ہائر ایجوکیشن کے لیے بیرون ملک بھیج دیا جائے، یہ فلاں چیز، یہ کاروبار کے اندر پیسے انویسٹ کروا کے دے دیا جائے۔ تو دیکھیں، یہ آپ دے دیں گے نا، آپ کی بچی ہے، گھر ہی بسنا ہے، اس سے چار پیسے زیادہ کما کر لے کر آئے گا، اچھے منصب پر اچھی نوکری مل جائے گی، تو ساری زندگی آپ کی بچی نہیں موج کرنی؟ تو یہ بھی ایک چیز ہے، یہ ڈیمانڈ کرنا کیسا ہے؟
یہ ساری چیزیں سوال ہی ہیں، اور سوال کرنا ناجائز اور گناہ ہے، اور یہ ایک لوجک ہی ہے، یعنی کہ بھائی آپ کی بچی ہی وہ کرے گی، عیش کرے گی، یا آپ کی بچی کا گھر آباد ہوگا۔ تو دیکھیں، نکاح کیا ہی گھر کی آبادی کے لیے ہے،
ٹھیک ہے،
اور نکاح کرنا جائز ہی اس وقت ہوتا ہے کہ جب شوہر نفقہ دینے پر قدرت رکھتا ہو۔
صحیح۔
اور نفقے میں کیا چیزیں ہیں؟ کھانا پینا،
صحیح،
پہننا اور رہائش،
ٹھیک ہے،
یعنی یہ شوہر کی ذمہ داریوں میں سے ہے۔ تو اب کیا، جب شوہر کھانا دے گا تو کھانا کیسے دے گا؟ پلیٹ نہیں دے گا،
بالکل،
ٹھیک ہے۔ تو یہ ساری چیزیں تو حقیقتاً تو یہ لڑکے کی ذمہ داری ہیں، یہ اس کے اوپر لازم ہے، یہ اس کی استطاعت رکھے گا تبھی اس کے بعد یہ نکاح کرنا اس کے لیے جائز ہے۔ لڑکی کے جو والدین ہوتے ہیں، یہ ان کی اپنی لڑکی کے ساتھ محبت اور شفقت کا ایک انداز ہوتا ہے، کیونکہ بچی جو ہے وہ بڑی ہے، پلی ہے، تو والدین کو ایک محبت ہوتی ہے کہ ہماری بچی کہ یہ بھی چیز ہو، یہ بھی چیز ہو، یہ بھی چیز ہو، تو وہ اپنے شوق سے جتنا بھی دے دیں تو اس کے اوپر کوئی پابندی نہیں ہے۔ لیکن اس طرح کے فیس بار کی بار کا یہ کاروبار سیٹ کروا دیں، یہ تو لالچی لوگ ہوتے ہیں جو اس طرح کے معاملات کرتے ہیں۔ اور پھر اس کا انجام کیا ہوتا ہے کہ اگر سامنے والا نہیں کرے گا تو رشتہ ٹوٹ جائے گا، رشتہ ختم ہو جائے گا، اپنا گھر ہی تباہ و برباد کیا ہے۔ تو بعض لوگوں کو اس کی فکر ہی نہیں ہوتی ہے کہ ٹھیک ہے، نہیں لے کر آئے تو بس ہمارا کیا ہوا۔ تو یہ جو بگاڑ ہے، معاشرتی طور پہ بگاڑ ہے، یعنی یہ تو انتہائی ذلت کا سب سے ادنا ترین درجہ ہے کہ آپ نے جو ہے وہ بچے اس لیے رکھے ہوئے ہیں کہ دوسرے ان کو پالیں گے۔
اللہ،
تو آپ نے پالنے کے لیے دے دیا نا، وہ سیدھی سیدھا آپ پھر کسی کو جا کر بول دیں کہ یہ ہمارا بچہ ہے، اس کو پال پوس کر جوان کریں آپ، اور جو ہے نا اس کے سارے خرچے برداشت کریں، اس پہ ناک کٹے گی، یہ کسی کو نہیں
بولیں
گے۔
بیٹی کی بجائے جو ہے
جی
بیٹا ہی رخصت کر دیں۔ اللہ اکبر۔ چلے خیر، میانہ روی اختیار کرنی ہے ہر عنوان کے تحت، سوشل چیزیں ہیں، رسومات وغیرہ بھی کچھ ہیں، تو اس میں اعتدال رکھیں، جو شریعت کے مطابق ہے اس کے مطابق ہی عمل کرنے کی ترکیب بنائیں۔ مفتی صاحب نے بڑا مہذب لفظ استعمال کیا ہے، سوال کرنا، تو اس کو معاشرتی انداز میں دوسرے معنی کے اندر لے کے آئے ہیں۔ مفتی صاحب، یہ جو بھیک مانگنا ہے، یہ وہی چیز ہے نا، سوال کرنا، بھی
سوال کرنا، سوال یعنی کہ بلا وجہ کسی سے مانگنا، وہی کہ بھکاری کا بھی سوال کرنا ناجائز، اس وجہ سے کہ وہ بلا وجہ ہی مانگتا ہے، بغیر ضرورت کے مانگتا ہے۔
تو یہ چوٹ لگانے کے لیے میں خیر بڑا بھاری،
یہ الفاظ بھی وہی سوال کرنے میں شامل ہوتا ہے، یعنی کہ کسی بھی شخص کا یہ کہنا کہ مجھے یہ دے دے، تو سوال کرنا یہ ناجائز ہے۔ وجہ اس کی یہی ہے کہ اپنے آپ کو ذلت پر پیش کرنا۔
صحیح ہے۔
تو ویسے تو بندہ اپنے آپ کو کہتا ہے میں بڑا معزز ہوں، لیکن کام اس طرح کر رہا ہوتا ہے جو ذلت والے، جس کو شریعت ذلت والا کہہ رہی ہوتی ہے، کہ جیسے ہم بھکاری کو برا کہتے ہیں، کس لیے؟ کہ یار اس اپنے آپ کو اس نے ذلت پر پیش کیا ہوا، لوگوں سے مانگتا پھر رہا ہے۔ تو پھر اس مہذب بھکاری اور اس ذلیل بھکاری میں کیا فرق ہوا؟ دونوں ایک جیسے ہی ہوئے۔
یہ مفتی صاحب نے لفظ استعمال فرما دیا، بھائی بھکاری نہیں بننا ہے۔ چلیں بڑھتے ہیں مزید سوال کی طرف، لیجئے سوال۔
مفتی صاحب سے میرا سوال یہ کہ بارات کا خرچ لڑکی والوں پر ڈالنا درست ہے؟
جی مفتی صاحب، بارات کا خرچ،
اس میں بھی وہی پہلو ہے جو جہیز والا ہے۔ بعض معاشروں میں یہ رواج ہے کہ لڑکی والوں سے پیسے لے لیتے ہیں، یا بعض جگہوں پر لڑکوں والوں سے پیسے لیتے ہیں لڑکی والے،
اچھا،
اور بعض جگہوں پر یہ شرط لگاتے ہیں کہ بھائی آپ نے کھانا کھلانا ہے،
ٹھیک ہے۔
بعض جگہوں پر یہ بھی ہوتا ہے کہ لڑکی والوں کی طرف سے ہوتا ہے کہ جو ہماری برادری کو دینا ہے وہ آپ دیں گے،
अच्छा,
तो ये जो बारात का खाना जो है वो अगर यूं जो लिया जाता है शर्त लगा कर के भी आपने करना है, तो ये भी सवाल ही है। लड़की
है।
वाले अगर अपनी रिजामंदी से
जी
खाने का वक्त है, बारात आई है और उसको खाना खिला देते हैं,
सही,
तो इसमें कोई हर्ज नहीं है, जायज़ है, खुशी का मौका है।
ठीक है,
लेकिन ये कि भाई आपने खाना देना है तो ये जो है वो वही सवाल वाले उसमें आता है, तो इसकी शरण अगर यही वाला मकसद है जो मैं अर्ज कर रहा हूँ तो ये फिर सवाल के जुमरे में आएगा।
हमारे यहाँ उम्मीद भाई राइश तो है खाना, और खाना उम्मीद तौर पर लड़की वाले देते हैं।
वो तो देखे ना कि बारात आई है तो उनको भी पता है कि मेहमान आए हैं दूर से,
ठीक है
तो उनको खाना देना है,
सही है।
अब एक ये कि वो ये कहे कि मेरे यहाँ भी जो मेहमान आए हुए हैं उनका भी खाना भिजवाओ,
सही,
तो भाई वो आपके यहाँ जो मेहमान आए हुए हैं वो आपके यहाँ शादी अटेंड करने के लिए आए हैं,
ठीक है,
तो लड़की वालों के ऊपर उन्होंने कौन सा एहसान किया है आपके मेहमानों ने, तो आप अपने मेहमानों को खुद खिलाएं, जो लड़की वालों के मेहमान हैं वो खुद खिलाएंगे। हाँ, बारात गई है लड़की वालों के घर में, खाने का टाइम है, दूर से आई है, तो वो तो एक अखलाकन और मुरवतन भी लोग खिलाते हैं ना,
सही,
कि लोग शादी के मौके पर आए हैं,
जी जी,
तो वो शर्त नहीं होती है, वो सब रायज है, तो इसको नजायज नहीं कहा जा रहा, जो रायज है अपनी मर्जी से खिला रहा है,
सही है,
तो इसमें कौन सी हर्ज है। यानी बारात गई है, लड़की वाले जो है वो बारातियों को भी तोहफे तहफ देकर भेजते हैं,
सही है,
कि आप आए हैं, इज्जत अफजाई की है तोहफे, तो इसमें कोई हर्ज नहीं है,
ठीक है,
जबकि मुतालबे के बगैर हो, उनकी अपनी रिजामंदी से हो, खुशी से हो, तो इसमें कोई हर्ज नहीं,
ठीक है जी। और
मेरा मुफ्ती साहब से ये सवाल है कि शादी में खाने की बेकदरी और जाया करना किस दर्जे का गुनाह है?
जी मुफ्ती साहब, सवाल आ गया अब शादी के बाद वाला मामला, चाहे वो बारात है चाहे वलीमा है, इसके अंदर क्या है कि खाने का बेदरेख जो है ना, एक तो लोग वहाँ मौजूद होते हैं, उनका एक तर्ज अमल है ज़्यादा खाना डाल लेना फिर उसको ज़ाया करना, दूसरा ये खाना जो बच जाता है उसके भी ज़िया के मामला होते हैं।
शादियों में जो एक अमूमन नाजायज़ चीज़ देखी जाती है वो इसराफ भी देखा जाता है।
सही,
वो इसराफ बहुत सारी चीज़ों में है, खाने में भी इसराफ है, अखराजात में भी इसराफ है, जो मेहंदी और दीगर मौके पर हमने जिसको डिस्कस किया,
सही,
कि भाई बहुत सारी नाजायज़ बातें हैं तो वो इसराफ ही हैं।
सही,
मिसाल के तौर पर आपने मीरासी मंगवाया, ढोल बजाने वाले मंगवाए, तो ये इसराफ ही है, यानी नाजायज बात पर आपने पैसा खर्च किया है। इसी तरह शादियों पर पटाखे, आतिशबाजी, ये नाजायज ही है, फायरिंग, ये नाजायज ही है, इसराफ ही है।
सही,
तो इस तरह के जो मामलात हैं और भी बहुत सारी चीजें हैं कि जिनमें इसराफ का पहलू है, उनमें से एक पहलू खाने का इसराफ भी है, ये एक पहलू है, वरना शादी में बहुत सारे इसराफात हैं, ये एक पहलू है, और ये भी यानी कि दीनी एतबार से, अखलाकी एतबार से, माशरती एतबार से, हर एतबार से ये काबिल मुजम्मत बात है। कुरान पाक में अल्लाह पाक ने इरशाद फरमाया कि फजूल खर्च ना करो,
सही,
कि बेशक फजूल खर्च करने वाले शैतान के भाई हैं।
अल्लाह मानुल खफीर,
शैतान के भाई क्यों हैं? आगे अल्लाह पाक ने इरशाद फरमाया क्योंकि शैतान नाशुकरा है, तो जो इसराफ करने वाले हैं,
जी जी,
फजूल खर्चियां करने वाले हैं,
सही,
तो वो शैतान के भाई हैं, वो फजूल खर्ची करके नाशुक्री कर रहे हैं, जिस तरह शैतान नाशुक्रा है ये भी उसी शैतान के रास्ते पर चल रहे हैं।
अल्लाह अकबर।
तो अब एक तो लोगों की तरफ से, खुद शादी वालों की तरफ से इसराफ होता है, और एक शादी में शिरकत करने वालों की तरफ से इसराफ होता है, यानी शादी वालों ने आपके लिए खाना बनाया है, आपको इज्जत दी है, आपका इकराम किया है, तो आपको पेश कर दिया है, तो आप उसको तरीके से खाएं। आप प्लेट लेकर गए और ऐसे खाने के ऊपर झपटे कि जैसे लगता है कि 10 दिन से आपको जो है वो किसी कमरे में बांधा हुआ था,
सही,
और खाना पानी नहीं दे रहे थे, और अभी आपको सीधा खाने के ऊपर छोड़ दिया है, और ऐसा यानी कि आप मतलब खाने के ऊपर हिर्स के साथ जाते हैं, और फिर एकदम पूरी प्लेट भर लेना कि जैसा कि भाई खत्म हो जाएगा। भाई आपके लिए शादी वालों ने बंदों के एतबार से हिसाब क्या होता है, जितनी तादाद होती है, नहीं खत्म होगा, आप जितना खा सकते हैं उतना प्लेट में डालें, भाई
अल्लाह
अपने पेट को भी देखें। तो ऐसे मौके पर कहा जाता है ना कि भाई पेट तो भर गया, आंखें नहीं भरी, बच्चों को वालदैन समझाने के लिए कहते हैं थोड़ा सा आंखों में भी डाल दो ताकि आंखें भी भर जाए, तब ऐसे लोगों के लिए फिर यही कहा जाएगा कि तू एक दो बोटी आंखों में भी डाल लिया करो यार, पहले तुम्हारी आंखें भरे बाद में पेट भरना। तो इस तरह का यानी कि हरकत, फिर आधा खाना आधा बचा देना, फिर जाया कर देना, फिर नीचे डाल देना, और फिर आपका जो जूठा है वो कोई दूसरा नहीं खाता। हालांकि ये भी एक गलत बात है कि अगर जूठा खाना है, मुसलमान का जूठा है, तो उसके खाने में क्या हर्ज है।
सही।
तो लेकिन ये है कि लोग नापसंद करते हैं, ये नापसंद करते हैं तो इसको इकट्ठा करके फुकरा और मसकीन को खिला दिया जाए, जिनको नहीं मिल रहा उनको खिला दिया जाए कि ये कोई नापाक या नजस तो नहीं हो गया।
ठीक है,
तो ये मुसलमान ही का खाया हुआ है। तो ये एक मतलब है कि खाने को बचाया जा सकता है। तो जो खाने वाले हैं उनको भी अदब के साथ, तमीज के साथ खाना चाहिए और खाने को ज़ाया नहीं करना चाहिए। जितना खाना है उतना निकालें। आपके ऊपर कोई बंदा नहीं खड़ा हुआ कि जो ये देख रहा हो कि आप जो है वो इतना जो है वो दूसरी दफ़ा ले रहे हैं या तीसरी दफ़ा ले रहे हैं। और फिर ऐसा भी नहीं है कि आप जितनी प्लेटें लेंगे उतने पैसे देने हैं। तो उन्होंने तो आपको दिया है कि भाई आपके लिए मुबाह है, आप खाएं, आप दो दफा डालें, तीन दफा डालें, चार दफा डालें, आपको इजाजत है। लेकिन उसके बावजूद इंसान की ये हिर्स है और हिर्स की वजह से इतना उठा लेता है कि फिर खा नहीं सकता, फिर बाज़ शर्मिंदा भी हो रहे होते हैं। दीन इस्लाम का जो दर्स है, दीन इस्लाम के जो सबक हैं, वो ऐसे मौके पर न जाने हम क्यों भूल जाते हैं कि खाने का भी हमें तरीका दीन ने बताया है, और हमें ये बताया है कि खाओ लेकिन ज़ाय ना करो, ज़ाय करने वाले शैतान के भाई हैं।
ठीक है, मुफ्ती साहब ने कायदा और कानून बता दिया। सवाल किया तो उन्होंने खाने के ज़िया के ऊपर, लेकिन मुफ्ती साहब ने पूरा बता दिया कि देखें जहाँ जहाँ बात आएगी ना फजूल खर्ची की, फजूल उड़ाने की, अब हम खुद इसको देख लें, पोस्टमार्टम कर लें, जहाँ जहाँ इसराफ का पहलू है उससे हमें बचना है। हमारे ये प्रोग्राम यूट्यूब पे भी आ जाता है, फेसबुक के ऊपर भी अवेलेबल होता है। तो यूट्यूब और जहाँ पे ये प्रोग्राम आप देखें शादी ब्याह की रसूमात के हवाले से, कोशिश करें भाई इसको देखें सुने अच्छे तरीके से, और कोशिश करें एक से ज़्यादा मरतबा इसको देखने सुनने की साज हासिल करें, ताकि हमारे दिमाग में चीज़ें जो है रासिख हो जाएँ, और अल्लाह करे कि हम ये जो फजूलियात की जो रसूमात हैं और गैर शरी रसूमात हैं, इनसे अपने कम अज़ कम हमारी जब शादी खाने आबादी का सिलसिला हो, या हमारे घर में शादी ब्याह के मामलात हों, तो हम इन चीज़ों को शरीयत के दायरे में रहते हुए करने में कामयाब हो जाएं। अल्लाह तबारक तआला की बारगाह में दुआ है कि अल्लाह तबारक तआला हम सबको अमल करने की तौफीक अता फरमाए। आमीन बिजाही नबी अमीन सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम।
इल्म दी सीखना है हम हद से लहद तक, देखो गफलत से बचना जिंदगी की सरहद तक।